यो रेडियो नेपाल हो, रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। स्वास्थ्य क्षेत्रलाई विकेन्द्रित गर्दै उपचारका लागि ठूला शहर र विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। विदेशी मुद्राको संचितमा कमी आउन नदिन 10 वस्तुमा आयात प्रतिबन्ध भदौ 14 गतेसम्म थप गर्ने सरकारको निर्णय। आलोचनात्मक व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। आफ्नो भारत भ्रमण फलदायी भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा स्पष्ट। र पेट्रोलियम पदार्थको उत्पादन बढ़ाएर दैनिक 13 लाख ब्यारल बनाउने साउदी अरबको निर्णय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले जनआकांक्षा अनुरूप स्वास्थ्य शिक्षा तथा सेवामा सबैको पहुँच स्थापित गर्न स्वावलम्बी एवं आत्मनिर्भर स्वास्थ्य प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको 50 वार्षिकोत्सवका अवसरमा काठमाडौँमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रको विकासका लागि भौतिक एवं संस्थागत पूर्वाधारको व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो।
स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आवधिक प्रक्षेपणको आधारमा विशेषज्ञ डाक्टर, नर्स लगायत स्वास्थ्य प्राविधिकहरूको उत्पादनका लागि राज्यद्वारा आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्दै भौतिक एवं संस्थागत पूर्वाधारको व्यवस्था गरिनु पर्दछ।
राष्ट्रपति भण्डारीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विकेन्द्रित गर्दै उपचारका लागि ठूला शहर तथा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको कार्य अघि बढ़ाएको जानकारी दिनुभयो। कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानकी डीन प्राध्यापक डाक्टर दिव्या सिंह शाहले चिकित्सा शास्त्र अध्ययन संस्थानका उत्पादनहरूले स्वदेशी तथा विदेशी चिकित्सा क्षेत्रको नेतृत्व गरिरहेको भन्नुहुँदै संस्थानलाई थप सुदृढ़ बनाउन पाठ्यक्रमको समयानुकूल परिमार्जन र संस्थागत विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा संस्थानका पूर्व डीनहरूलाई राष्ट्रपति भण्डारीले प्रमाणपत्रद्वारा सम्मानित गर्नुभएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताउनु भएको छ। 3 दिने भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कने क्रममा हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले भारतीय पक्षसँग सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको बताउनुभयो। आफ्नो भ्रमणपछि दुई देश बीचको सम्बन्धमा सकारात्मक परिणाम आउने उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा भएको भेटघाटले नेपालले भोग्दै आएको समस्या समाधानमा सघाउ पुग्ने बताउनुभयो। भारतमा रहँदा नेपाल भारत बीचको 1950 सन्धि पुनरावलोकन, नेपाल भारत प्रबुद्ध व्यक्तिहरूको समूह एपीजी प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्ने, सीमा समस्या समाधान, डुबानसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान, व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा आफूले भारतीय राजनैतिक नेतृत्वसँग कुराकानी गरेको बताउनुभयो। आफूले नेपालको विकासका लागि भारतीय पक्ष समक्ष राखेको विषय छिट्टी कार्यान्वयनमा आउने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा रहँदा अध्यक्ष प्रचण्डले त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिसँग अन्तर्क्रिया गर्नुभएको थियो। त्यस अवसरमा नेपाली समुदायका प्रतिनिधिले भारत सरकारले अखिल भारत नेपाली एकता समाजलाई लगाएको पोटा कानून खारेज गर्नुपर्ने, प्रवासी नेपालीहरूलाई पनि मताधिकारको व्यवस्था गर्नुपर्ने र प्रवासी नेपालीहरूलाई सरकारले गर्ने विभेदपूर्ण व्यवहार सच्याउनुपर्ने लगायत विषय उठाउनु भएको थियो। सत्तारूढ़ प्रमुख दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय सानेपामा बस्ने बैठकले आज विभिन्न निर्णय गर्ने कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो। केही दिन यता जारी बैठकमा स्थानीय तहको निर्वाचनको परिणाम, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले लिने रणनीति लगायतका समसामयिक विषयमा नेताहरूले भनाई राख्नु भएको छ। सरकारले इण्डियन आयल कर्पोरेशनलाई बकेउता भुक्तानी दिन नेपाल आयल निगमलाई 7 अर्ब रूपियाँ ऋण दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन रकम अपुग भएकाले सरकारले निगमलाई 7 अर्ब रूपियाँ ऋण लगानी गर्ने निर्णय गरेको बताउनुभयो। यस्तै सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार कर बापत मूल्य समायोजन भएको रकम 59,86,00,000 रूपियाँ अनुदान स्वरूप नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको छ। संचार मन्त्री कार्कीले सरकारले व्यापार घाटा न्यूनीकरणका लागि विभिन्न 10 वस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौ 14 गतेसम्म निरन्तरता दिनुका साथै बर्ड फ्लू प्रभावित र नियन्त्रणमा खटिएकालाई प्रोत्साहन सुविधा प्रदान गर्ने मापदण्ड स्वीकृत गरेको पनि बताउनुभयो।
बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप ऐन 2071 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने, बर्ड फ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत प्रदान गर्ने र सो रोग नियन्त्रणमा खटाइएकाहरूलाई प्रोत्साहन सुविधा प्रदान गर्ने मापदण्ड स्वीकृत गर्ने, लुम्बिनी गार्डन फाउन्डेशनले उपलब्ध गराउन प्रस्ताव गरेको जियोडेट स्टोनको बुद्ध मूर्ति उपहार स्वरूप स्वीकार गर्ने।
संचार मन्त्री कार्कीले मन्त्री परिषद बैठकले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद 2 वर्ष थप गर्ने, जुरे पहिरो पीड़ित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभयो। सरकारले मेलम्ची खाने पानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा दुर्घटनामा परि दिवंगत भएका इन्जिनियर सतीश कुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरको परिवारलाई क्षतिपूर्ति स्वरूप 5-5 लाख रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा पर्वतका प्रदीप शर्मा पौडेललाई नियुक्त गर्नुका साथै राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढ़ुवा गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता र मीडियाको बहुलवादप्रति सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय समाचार समितिको श्रव्य दृश्य सेवाको हिजो शुभारम्भ समारोहमा मन्त्री कार्कीले आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले आलोचनात्मक व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। मन्त्री कार्कीले संहिताको मर्म अनुसार विकेन्द्रीकृत नभई विकेन्द्रीकृत भएर प्रदेश र स्थानीय तहका साना लगानीका संचार माध्यमका लागि समाचार सामग्री उत्पादन र वितरणमा राजस्वले आफूलाई अब्बल बनाउनु पर्ने पनि बताउनुभयो।
सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ सत्य तथ्य सृजनशील र व्यावसायिक पत्रकारिताको आजको आवश्यकता चौथो अङ्गको रूपमा रहेको आम संचार माध्यम संघीयताको मर्म अनुरूप केन्द्रीकृत नभएर विकेन्द्रीकृत हुनु जरूरी छ। समाचार सामग्री उत्पादन र वितरणमा समाचार समितिको रूपमा राष्ट्रसले महत्वपूर्ण योगदान दिन सक्नेछ भन्ने विश्वास मैले।
कार्यक्रममा राजसका अध्यक्ष धर्मेन्द्र झाले आम जनतालाई सुसूचित गर्न राजस सधैं प्रतिबद्ध रहेको बताउनुभयो। नवनिर्वाचित उपसभामुख पुष्पा भूषाललाई सभामुख अग्निप्रसाद सापकोटाले हिजो पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उपसभामुख भूषालले शपथ लिनु भएको हो। कार्यक्रममा उपराष्ट्रपति प्रधानमन्त्री राष्ट्रसभाका अध्यक्ष लगायत उपस्थित हुनुहुन्थ्यो। नवनिर्वाचित उपसभामुख पुष्पा भूषालले पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै सिंहदरबार स्थित उपसभामुखको कार्यकक्षमा पुगेर हिजै पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहण गर्नुहुँदै उहाँले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सभामुख भएपछि जिम्मेवारी बढ़ेकाले संविधान कार्यान्वयन र सदनलाई प्रभावकारी बनाउन इमानदारीपूर्वक काम गर्ने पनि बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गर्नुपर्ने बताउनु भएको छ। पोखरा विश्वविद्यालयको रजत जयन्तीका अवसरमा पोखरामा हिजो आयोजित कार्यक्रममा मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी हुँदा विद्यार्थी एवं विश्वविद्यालयको उन्नयन र विकासमा असर पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभयो। मन्त्री पौडेलले शिक्षाको स्तरबाट नै मुलुकको राजनीति र आर्थिक अवस्थाको पहिचान हुने भएकाले विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले संकल्प गर्नुपर्ने बताउनुभयो। उहाँले देशका 11 विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छात्र ऐनको तयारी भइरहेको पनि जानकारी गराउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले समाज कल्याण परिषदको ब्रिकुटी मण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताउनु भएको छ। गृहमन्त्री खाँडले आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गरिने बताउनु भएको हो। आगलागीमा परिषद अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गका लागि राखेका सहायक सामग्री जलेका थिए। अपाङ्गहरूका सहायक सामग्री गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत उपलब्ध गराइने पनि अवलोकनका क्रममा गृहमन्त्री खाँडले बताउनुभयो। स्टोरमा असार 29 गते दिउँसो आगलागी भएको थियो। देशभर हिजो 3041 नमूनाको परीक्षण गर्दा 135 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट हिजो एकजनाको मृत्यु भएको छ भने 59 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। पछिल्लो समय कोरोना संक्रमण बढ़ेसँगै सक्रिय संक्रमितको संख्या 1439 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। धादिङ जिल्लामा डेंगूका बिरामी बढ़न थालेका छन्। पछिल्लो एक महिनाको अवधिमा जिल्लामा 49 जना डेंगूका बिरामी पहिचान भएका छन्। बिरामी जाँच गराउन पुगेका मध्ये धादिङ अस्पतालमा 46, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा 2 र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा 1 गरी 49 जनालाई डेंगूको संक्रमण पुष्टि भएको हो। धादिङ अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मधुकर दाहालले लामखुट्टेबाट बस्न र ज्वरो आएमा, बान्ता भएमा वा डेंगूको लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान पनि सबैमा आग्रह गर्नु भएको छ। मोरङ र झापा जिल्लालाई जोड्ने रतुवा खोलाको पुल सञ्चालन नहुँदा स्थानीयलाई आवतजावतमा समस्या परेको छ। पुल निर्माण मापदण्ड अनुसार नबनेकाले लामो समय बितिसक्दा पनि पुल सञ्चालनमा आउन सकेको छैन। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
मोरङ र झापा जिल्लालाई जोड्ने रतुवा खोलाको पुल खोलाको मापदण्ड अनुसार नबनेपछि पुल बनेको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। निर्माण भएको 9 वर्ष बितिसक्दा पनि पुल सञ्चालनका लागि कसैले चासो नदिँदा आवत जावतमा समस्या भएको स्थानीयको गुनासो छ। रतुवामै नगरपालिका 1 कल्याणपुरका लक्ष्मी खड्का र मीना खड्का,
आधा पुल भएको छ, यो पुल बन्देको भएले जनतालाई हिँड्न न रोजी उठ्छ न के उठ्छ, दुई दिनसम्म नाउ लाउनु परेको छ, समस्या हो कि होइन? त्यति गरिदिएको भए सरकारले हुन्छ नि, पुल बनाएको 7-8 वर्ष भइसक्यो, यस्तो कस्तै छ,
गाह्रो छ नि। पुलमा अब स्मरण र झापा भएको छ, धेरै समस्या यो बाटो कहिले बन्न आँटेन, मैले थापा यस्तै छ।
करोडौं रुपियाँको लगानीमा बनाइएको सो पुल प्रयोगविहीन हुँदा अहिले सरसानहरू खोला वारपर गर्दा दुई ठाउँको भंगालोमा डुङ्गाको प्रयोग गर्नुपर्ने अवस्था छ। बाढी आउँदा डुङ्गामा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको झापा गौरादह नगरपालिका 8 का विजेन्द्र ताजपुरियाको भनाइ छ।
नाउमा मोटरसाइकल लान्छ, नाउमै मान्छे पार हुन्छ, को नाम बनाउँछ, 10-12 जना उनीहरू डोरी तानेर कोही के गरेर तारिन्छ मान्छेलाई, ड्राम पल्टेर के हुँदा त मान्छे त मर्ने सपना हुन्छ।
विराटनगरदेखि झापाको भदरपुर जोड्ने सो पुल सञ्चालनमा ल्याउन सके आवत जावतमा सहज हुने र दुवै जिल्लामा आर्थिक गतिविधि बढ्ने रतमाई नगरपालिका 4 का नरेन्द्र प्रसाद गुरागाईको भनाइ छ।
यति धेरै लगानी गरे पछाडि यसको प्रतिफल आउनु पर्थ्यो नि त, त्यो आउन सकेन, जनतालाई धेरै ठुलो असुविधा हुन्थ्यो। अब भदरपुरदेखि विराटनगरसम्म त यो पुल हुने हो भने त 1.5 घण्टामा हामी भदरपुर विराटनगर गर्न सक्छौ, चालु गर्न पाएदेखि यसले त आर्थिक उपार्जनमा पनि भयंकर ठूलो योगदान दिन्छ नि त।
हुलाकी राजमार्ग अन्तर्गत पनि सो खोलाको पुल सञ्चालनका लागि सो क्षेत्रका पालिकाहरूले पटक पटक आग्रह गर्दा पनि ठूलो बजेटको आवश्यक पर्ने भएकोले सुनवाई हुन सकेको छैन। खोला ठूलो र पुल सानो भएकाले पुलको लम्बाई बढ़ाउन पुलमा थप स्पान जोड्नु पर्ने र पुलको दायाँ बायाँ तार जाली सहितको दिगो तटबन्ध आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
विराटनगरबाट लागौं रुकुम पश्चिमतर्फ। रुकुम पश्चिमका किसानहरूले उत्पादन गरेको तरकारी उचित बजार नपाउँदा बोटमै कुहिएर खेर जान थालेको छ। तरकारी बिक्री गर्न नपाउँदा घर खर्च चलाउन समेत समस्या हुने गरेको किसानको गुनासो छ। मेघराज खड्काको रिपोर्ट।
रुकुम पश्चिमका किसानहरूले व्यावसायिक रूपमा गरेको तरकारी खेतीले बजार नपाएपछि तरकारी बोटमै कुहिएर खेर जान थालेको छ। किसानहरूले उत्पादन गरेको तरकारीले उचित बजार नपाउँदा कृषकहरू मर्कामा परेका छन्। उत्पादन गरेको तरकारीले बजार नपाउँदा घर खर्च चलाउन समेत समस्या भएको मुस्कोट नगरपालिका चारका किसान कमान सिंह गिरीले बताउनुभयो।
10-12 वर्ष अगाडि तरकारीमा एकदम राम्रो आमदानी थियो, अहिले तरकारी खेतीमा त्यति राम्रो आमदानी छैन।
स्थानीय सरकार र सम्बन्धित कार्यालयहरूले कृषि उत्पादनमा जोड दिने नीति लिए पनि बजारीकरणमा ध्यान दिन नसकेको कृषकहरूको गुनासो छ। अर्काको देशमा पसिना बगाउनु भन्दा आफ्नो देशमा केही उत्पादनका काम गरौं भन्दा पनि बजारीकरणको समस्याले पिरोलेको अर्का किसान अमर बहादुर घरतीको भनाई छ।
बिहान 6 बजे गाउँको बजार पुगेको मान्छे अब 10-12 बजेसम्म डुलेर अब साउजी राख्नुहुन्छ भन्दा भन्दा हाम्रो दिन त्यहीँ बितिहाल्छ। बरु नगरले बजारीकरणको व्यवस्थाकरण गरिदिएपछि हामीलाई धेरै सजिलो हुन्थ्यो।
जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमले भने किसानहरूले अब तरकारी बोकेर पसल धाउने र उत्पादन गरेको तरकारी बोटमै कुहिने बाध्यता छिट्टै अन्त्य गरेर जाने कार्यालयको भनाइ छ। कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख मिनबहादुर केसी।
संकलन केन्द्र स्थापना गरेका छौं, त्यो संकलन केन्द्र सञ्चालनमा आउन सकेको छैन। हामी अब चाहिँ कृषि विकास कार्यालय रुकुम पश्चिम र मुसिकोट नगरपालिकासँग बसेर हामी त्यसलाई तत्कालै सञ्चालनमा ल्याउँछौ र किसानहरूको जुन उत्पादन छ त्यो उत्पादनलाई चाहिँ बोटमा कुहिने खालको अवस्थालाई चाहिँ हामी निराकरण गर्छौं।
तरकारी खेती गरेर घर खर्च धान्दै आएका किसानहरू अघिल्ला 2 वर्ष कोरोना महामारीको समस्याले पिरोलेको थियो भने यस वर्ष बजारीकरणको समस्याले घाटा भएको बताएका छन्। स्थानीय सरकार र सम्बन्धित कार्यालयहरूले किसानहरूको समस्यालाई ध्यान दिएर उचित सम्बोधन गर्न आवश्यक छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। साउदी अरबले तेल उत्पादन क्षमतालाई बढ़ाएर प्रतिदिन 13 लाख ब्यारेल बनाउने निर्णय गरेको छ। राज्यले तेल उत्पादनलाई बढ़ाएर बढ़ीमा 13 लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ। राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डोर्याउने पनि बताउनु भएको छ। यसले गम्भीर चुनौतीहरूको समयमा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने एकीकृत प्रयासलाई पनि आग्रह गरेको उहाँले उल्लेख गर्नुभएको छ। गम्भीर आर्थिक संकट झेलिरहेको श्रीलंकामा यही जुलाई 20 अर्थात पर्सी बुधबार चुनाव हुने भएको छ। राष्ट्रपति गोटाबाया राजपाक्सेले देश छाड्दै राजीनामा दिएपछि पर्सी नयाँ राष्ट्रपति चुन्न संसदमा मतदान हुने भएको संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रपतिका लागि भोलि मंगलबारसम्म उम्मेद्वारी दर्ता गर्न सकिने समाचारमा जनाइएको छ। कार्यवाहक राष्ट्रपतिको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि उम्मेद्वारी दिने तयारी गर्नुभएको बुझिएको छ। यस्तै मुख्य विपक्षी दलका साजिद प्रेमदासाले पनि उम्मेद्वारी दिनुहुने भएको छ। 225 सदस्यीय संसदमा पूर्व राष्ट्रपति गोटाबाया राजपाक्सेको दल पोदुजाना पेरुमुनाका 145 सांसद रहेका छन्। राजपाक्सेको दललाई अन्य 7 जना सांसदको पनि समर्थन रहेको छ। राष्ट्रपति चयनका लागि 113 मत आवश्यक पर्छ। यसअघि आफू मात्रै सांसद रहँदा पनि युनाइटेड नेशनल पार्टीका सांसद विक्रमासिंघे प्रधानमन्त्री बन्नु भएको थियो। ग्रीसको उत्तरी भेगमा 11 टन हतियार बोकेको कार्गो विमान दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। सर्बियाबाट जोर्डनका लागि उड़ेको विमान दुर्घटना हुँदा त्यसमा सवार 8 जनाको मृत्यु भएको हो। दुर्घटनापछि ठूलो आगलागी भएको र दुर्घटनास्थल सुरक्षित नभएसम्म जान नमिल्ने ग्रीसका परमाणु ऊर्जा आयोगले जनाएको छ। अब आर्थिक समाचार।
सरकारले विभिन्न 10 वस्तुको आयात प्रतिबन्धलाई भदौ 14 गतेसम्म लम्ब्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार राजपत्रमा सूचना प्रकाशित गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा, चुरट तथा सूचीजन्य वस्तु, हीरा, 300 अमेरिकी डलर माथिका स्मार्टफोनहरू, 32 इन्च माथिका रंगीन टेलिभिजन, जीप, कार, भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो। यसअघि देशमा विदेशी मुद्रा सञ्चितमा कमी जरूरी भएको भन्दै मन्त्रालयले गत वैशाख 13 गते राजपत्रमा सूचना प्रकाशित गर्दै असार मसान्तसम्म ती वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। यसअघि 600 अमेरिकी डलर भन्दा महँगा फोन आयातमा रोक लगाइएकोमा त्यसलाई कडाई गर्दै 300 अमेरिकी डलर भन्दा माथिका फोन आयातमा रोक लगाइएको छ। चालू आर्थिक वर्षको असार मसान्तसम्म 57.23% पुँजीगत खर्च भएको छ। महालेखा नियन्त्रकको कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष 2078-79 32 असार सम्ममा 2,16,37,27,00,000 रूपियाँ पुँजीगत खर्च भएको छ। त्यस आर्थिक वर्षका लागि सरकारले 3,78,09,77,00,000 रूपियाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो। सरकारले असार एक महिनाको अवधिमा मात्र 79,00,000,000 रूपियाँ पुँजीगत खर्च गरेको छ। 31 जेठ 2079 1,37,00,000,000 रूपियाँ रहेको पुँजीगत खर्च 32 असारमा आइपुग्दा 2,16,00,000,000 रूपियाँ पुगेको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सरकारले 12,96,24,00,000 रूपियाँ बजेट खर्च गरेको छ। यो चालू पुँजीगत र वित्तीय व्यवस्था समेतको कुल खर्च हो। 31 जेठ 2079 10,35,00,000,000 रूपियाँ रहेको कुल बजेट खर्च 32 असार 2079 आइपुग्दा 12,96,00,000,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म सरकारले 10,67,95,00,000,000 रूपियाँ राजस्व संकलन गरेको छ। यो कुल लक्ष्यको 90.46% हो। गत आर्थिक वर्षमा नेपालमा दूधबाट उत्पादित 2,58,00,000,000 रूपियाँ बराबरको छुर्पी जापान अमेरिका र युरोपियन मुलुकमा निर्यात भएको छ। यस अवधिमा नेपालमा 1,91,500 मेट्रिक टन रासायनिक मल आपूर्ति भएको र अघिल्लो वर्षको मौजदात समेत गरी 2,18,000 मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न बाली र वस्तुका 71 जोन र 2,320 उत्पादन पकेटहरू निर्धारण गरी कार्यक्रम सञ्चालन भएको र 1,111 हेक्टर क्षेत्रफलमा चक्लाबन्दी गरी खेती गरिएको समेत कृषि मन्त्रालयले उल्लेख गरेको छ। हिमालय जनरल इन्सुरेन्स र एभरेज इन्सुरेन्स कम्पनी एक आपसमा गाभिएर आइतबारदेखि एकीकृत कारोबार शुरू गरेका छन्। गाभिएपछि हिमालयन एभरेस्ट इन्सुरेन्सको नामबाट साउन 1 गतेदेखि एकीकृत कारोबार शुरू भएको हो। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमालय एभरेस्ट इन्सुरेन्सको नयाँ लोगो सार्वजनिक गर्दै एकीकृत कारोबारको आइतबार काठमाडौँमा शुभारम्भ गर्नुभयो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार। आईसीसी पुरूष विश्वकप क्रिकेट लीग 2 अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग पराजित भएको छ। स्कटल्याण्डको टिरबुर ग्लास्गोमा भएको खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 129 रनको झिनो लक्ष्य स्कटल्याण्डले 19 ओभर 2 विकेटमै पूरा गरेको थियो। त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले 3 खेलमा हार र 1 खेलमा जीत हात पार्यो। नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो भने नेपाल नामिबियासँग 40-63 रनले पराजित भएको थियो। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही पहाड़ी भागका केही स्थानका साथै अन्य भागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.5 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:20 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्वास्थ्य क्षेत्रलाई विकेन्द्रित गर्दै उपचारका लागि ठूला शहर र विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। विदेशी मुद्राको संचितमा कमी आउन नदिन 10 वस्तुमा आयात प्रतिबन्ध, भदौ 14 गतेसम्म थप गर्ने सरकारको निर्णय। आलोचनात्मक व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। आफ्नो भारत भ्रमण फलदायी भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा स्पष्ट। र पेट्रोलियम पदार्थ को उत्पादन बढ़ाएर दैनिक 13,00,000 ब्यारल बनाउने साउदी अरबको निर्णय। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।